यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएपछि विद्यमान विभिन्न समस्याको गाँठो फुक्यो। वैशाख 12 गति संघीय संसदको अधिवेशन आह्वान गर्ने मन्त्री परिषदको निर्णय। शिक्षकका माग सम्बोधन गरिने। वैशाख 17 गतेका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आह्वान। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो। काठमाडौँ उपत्यका तथा वरपर भूकम्पको धक्का महसुस। रूकुम पश्चिमको 21,800 बढ़ी घरमा केन्द्रीय प्रसारणको विद्युत जडान। र अमेरिकामा ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयका लागि संघीय सरकारले दिने 2 अर्ब डलर भन्दा बढ़ी रकम रोका।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच हिजो साँझ भेटवार्ता भएपछि विद्यमान विभिन्न समस्याको गाँठो फुकेको छ। सरकारको काम कार्यवाहीलाई लिएर सत्तारूढ़ दल नेपाली कांग्रेसका केही नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिरहेको बेला उहाँहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटवार्तामा विद्यमान समस्या समाधान गर्ने उपायहरूका विषयमा सहमति भएको हो। विशेष गरी जारी शिक्षक आन्दोलन, सरकार गठनका बेला दुई दलबीच भएको सहमतिको कार्यान्वयन, राजनैतिक संयन्त्रको बैठक बस्ने लगायतका विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि आइतबार बसेको एमाले सचिवालयको बैठकले कांग्रेससँग छलफल गरी सरकारका बारेमा आएका असन्तुष्टि, शिक्षक आन्दोलन सहित विद्यमान समस्या समाधान गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्तापछि हिजो साँझ बसेको मन्त्री परिषदको बैठकले संघीय संसदको अधिवेशन यही वैशाख 12 गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले वर्खे अधिवेशन वैशाख 12 गते दिउँसो 1 बजे बस्ने गरी आह्वान गर्ने सिफारिश गर्न निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बैठकपछि जानकारी दिनुभयो। संघीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ। सरकारका तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय पनि गरेको छ। विभिन्न माग राखेर दुई सातादेखि शिक्षकहरूले राजधानीमा प्रदर्शन गर्दै आएका छन्। यही वर्षीय अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। सत्तारूढ़ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल लगायतबाट चलाइएको सरकार परिवर्तनको हल्ला अन्त्य भएको प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच हिजो भेटवार्ता भएर विद्यमान विभिन्न समस्याको गाँठो पुगेपछि हिजै सामाजिक सञ्जाल मार्फत उहाँले सरकार परिवर्तनको हल्ला अन्त्य भएको प्रतिक्रिया दिनुभएको हो। उहाँले दुई दलबीचको सहमति अनुसार मुलुक अघि बढ़ने पनि स्पष्ट पार्नु भएको छ। उहाँले नीति कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुन सम्बद्ध सबैलाई आह्वान गर्दै स्वास्थ्य क्षेत्रका मुख्य समस्या र सुधारका उपाय पनि प्रस्तुत गर्नुभएको छ। सरकारले शिक्षकका माग सम्बोधन गर्न तयार रहेको स्पष्ट पारेको छ। मन्त्री परिषदको हिजोको बैठकपछि नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्न तयार रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभएको छ। उहाँका अनुसार शिक्षक महासंघले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा निरन्तर संवाद भइरहेको छ। अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको उहाँले जानकारी दिनुभएको छ। महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानकर्षण भएको मन्त्री भट्टराईले बताउनुभयो। विद्यालय को समय भएको, एसईईको उत्तर पुस्तिका परीक्षण गर्ने समय भएको र कक्षा 12 को राष्ट्रिय परीक्षाको समय पनि भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथैलोमा फर्कन सरकारले अनुरोध गरेको मन्त्री भट्टराईले जानकारी दिनुभयो। नेपाल शिक्षक महासंघले राखेका माग पूरा गर्ने सन्दर्भमा आवश्यक पर्ने स्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरकारवाला मन्त्रालयमा हिजो छलफल भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईका बीचमा शिक्षकका माग सम्बोधनका सम्बन्धमा हिजो छलफल भएको हो। महासंघले आन्दोलन थप सशक्त बनाउने, शैक्षिक गतिविधि ठप्प पार्ने र कक्षा 12 को परीक्षामा समेत सहभागी नहुने निर्णय गरेसँगै हिजो सरकारका मन्त्रीहरूबीच समस्या समाधानका बारेमा छलफल भएको हो। विभागको निर्णयले वैशाख 11 गतेदेखि शुरू हुने कक्षा 12 परीक्षा प्रभावित हुने आशंका पनि बढ़ेको छ। सरकारले शैक्षिक सत्र 2082 लागि विद्यालय भर्ना अभियान शुरू गरेको छ, तर केही दिन यता सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण सबै गतिविधि ठप्प प्राय छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
विद्यार्थीहरू नयाँ कक्षामा भर्ना भएर उत्साहका साथ नयाँ पाठ्य पुस्तक पढ़ने तयारीमा रमाइरहेका बेला विद्यालयका शिक्षकहरू भने काठमाण्डुमा जम्मा भएर आन्दोलन गरिरहेका छन्। जिल्ला जिल्लाबाट काठमाण्डुमा जम्मा भएका शिक्षकहरू सरकारले सञ्चालन गर्ने भर्ना अभियानमा सहभागी नहुने जनाउँछन्। संसदको वर्षीय अधिवेशन वा विशेष अधिवेशन बोलाएर त्यो पनि सम्भव नभए अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ। माग पूरा नभई पठन पाठन नगर्ने बताउँदै आएका शिक्षकहरूलाई सरकारले पटक पटक वार्तामा बोलाइसकेको छ, तर आन्दोलनमा रहेका शिक्षकहरू भने मन्त्रालयले बोलाएको वार्तामा नजाने अड्डीमा बसेका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी शिक्षकका माग पूरा गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्रीले वार्तामा बोलाए मात्रै संवाद हुने बताउनुहुन्छ।
प्रधानमन्त्रीजीसँग समाधान त सभामुख लगायत राजनीतिक पार्टीका संसदीय दलहरूसँग
सरकारले वैशाख 2 गतेबाट शैक्षिक सत्र 2082 लागि भर्ना अभियान सञ्चालन गर्न परिपत्र गरेको छ, तर भर्ना अभियान सञ्चालन गर्ने शिक्षकहरू भने चैत 20 गतेदेखि संघीय राजधानी केन्द्रित आन्दोलनमा छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा सरकार पूरा गर्न सकिने शिक्षकका माग पूरा गर्ने गृह कार्यमा लागेकाले भर्ना अभियान नरोक्न शिक्षकहरूलाई आग्रह गर्नुहुन्छ।
सरकारले गरिदिनु पर्ने काम गर्छ र शिक्षक साथीहरूले गर्नुपर्ने काम आफूले गर्नु, विद्यालयको कार्यकारिणीका रोक्न भएन।
प्रत्येक बाल बालिकाले पढ्न पाउनु नैसर्गिक अधिकार हो। नयाँ जोशका साथ कक्षा कोठामा आउन हतारमा रहेका लाखौं विद्यार्थीका पढ़ाई रोक्न नहुनेमा जोड़ दिनुहुन्छ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी।
माथि कक्षामा भर्ना हुने, नयाँ पाठ्य पुस्तक लिने, नयाँ युनिफर्म सिलाउने अनि कक्षा 2 गतेदेखि रमाएर स्कूलमा जानुपर्ने बेलामा आन्दोलनका स्वरूपहरूले कक्षा कोठा प्रभावित नहोस्।
विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई प्रदान गरेको छ, तर शिक्षकहरूले भने स्थानीय तह अन्तर्गत बस्न चाहेका छैनन्। त्यस्तै अस्थायी र करार शिक्षकहरू स्वत स्थायी हुनुपर्ने माग पनि उनीहरूको छ। त्यसो त शिक्षकहरूको पनि निजामती कर्मचारीको जस्तै श्रेणीगत आधारमा बढ़ुवा हुनुपर्ने लगायतका मागका साथ केही वर्ष अघि पनि सड़क आन्दोलन गरेका थिए। आन्दोलनरत शिक्षक र सरकार बीच सम्झौता भई सिलाएको शिक्षक आन्दोलन नयाँ शैक्षिक सत्र शुरू हुने बेलामा तातेको छ। आन्दोलनरत शिक्षकहरूले एसईको कापी परीक्षण नगर्ने, कक्षा 12 परीक्षा नगराउने र भर्ना अभियानमा समेत नजाने निर्णय गरेका छन्। यसबाट सरकारले शुरू गरेको भर्ना अभियान त प्रभावित हुन्छ नै, करिब 70 लाख विद्यार्थीले पढ्न पाउने अधिकारबाट पनि वञ्चित हुनु परेको छ। शिक्षकहरूले उठाएका कतिपय मागहरू जायज होलान्, तर संविधानले गरेको व्यवस्था विपरीतका माग सम्बोधन गर्न निश्चय पनि बीचको बाटो खोज्नु आवश्यक छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल काठमाडौँ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक वैशाख 17 गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख 17 गते दिउँसो 1 बजे बस्ने गरी बैठक आह्वान गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुन प्रसाद पोखरेलसँगको भेटमा हिजो राष्ट्रपति पौडेलले सहकारीको समस्याका कारण अप्ठ्यारोमा परेका नागरिकलाई छिटो न्याय दिन र समस्या छिटो टुंगो लगाउन निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भई लाग्नुपर्ने बताउनुभयो। मन्त्री अधिकारीले त्यसक्रममा केन्द्रीय स्तरमा दर्ता भएका 47 मध्ये 23 सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारूकताका साथ काम भइरहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीलाई तोक्नु भएको छ। उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालयको ऐन बमोजिम कुलपति ओलीको गत चैत्र 31 गतेको निर्णय अनुसार शिक्षाध्यक्ष केसीलाई बढ़ीमा 3 महिनाका लागि काम गर्ने जिम्मेवारी तोकिएको हो। विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले दिनुभएको राजीनामा चैत्र 28 गते स्वीकृत भएको थियो। चार लेनमा विस्तार भइरहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल सड़क खण्डको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सम्पन्न भएका छन्। पूर्वी खण्डको गैंडाकोट दाउन्ने खण्डमा निर्माण हुने 22 साना पुलको निर्माण सम्पन्न भएको नारायणगढ़ बुटवल सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो। उहाँका अनुसार 25 मिटर भन्दा छोटालाई साना र 25 मिटर भन्दा लामा पुललाई ठूला पुलका रूपमा गणना गरेर निर्माण अघि बढ़ाइएको छ। त्यस खण्डमा 12 ठूला पुल निर्माण हुनुपर्नेमा 5 निर्माण सम्पन्न भएको पनि उहाँले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारी साधनको सञ्चालन भने नभएको आयोजनाले जनाएको छ। नारायणगढ़ बुटवल सड़क खण्डमा चैत्र मसान्तसम्मको प्रगति 63% रहेको सूचना अधिकारी खनालले बताउनुभयो। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान 4:05 जाँदा उत्तरी सिमानाबाट 18 किलोमिटर टाढा चीनको डिङजे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर 5 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। पछिल्ला दिनमा मुलुकमा विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ। हिजो बिहान 4:53 जाँदा जाजरकोटको कुसे गाउँपालिकाको पैक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर 4.4 म्याग्निच्युड भूकम्प गएको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले गए मध्यरातीदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टीतेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर 3 रूपैयाँका दरले घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर 157.50 रूपैयाँ, दोस्रो वर्गका लागि 159 रूपैयाँ र तेस्रो वर्गका लागि 160 रूपैयाँ तोकिएको छ। त्यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि 143.50 रूपैयाँ, दोस्रो वर्गका लागि 145 रूपैयाँ र तेस्रो वर्गका लागि 146 रूपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ। निगमले चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजलाई पहिलो, त्यसै गरी सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। इण्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा 3.15 रूपैयाँ, डिजेलमा 2.62 रूपैयाँले घटेर आएपछि स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले प्राकृतिक उपचार सम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनु भएको छ। पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत नवलपुरको देवचुली नगरपालिका 16 रजरीस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल र विश्वविद्यालयका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत चैत्र 28 गतेदेखि गोर्खाबाट शुरू भएको नेपाली सेनाको गोर्खा जितगढ़ी पदयात्रा पाल्पा पुगेको छ। टोली गोर्खा तनहु स्याङ्जा हुँदै पाल्पा पुगेको हो। उताबाट आएको फौजले पाल्पामा तैनात फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादी घाटमा झण्डा हस्तान्तरण गरेको छ। स्वागतमा स्याङ्जाको चापकोट नगरपालिका 6 वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमण कुमार थापालाई झण्डा हस्तान्तरण गर्नुभयो। नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको समन्वयमा सेनाले 11 दिने पदयात्रा शुरू गरेको छ। नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढ़ी, किल्ला र पदमार्गको पहिचान गरी प्रवर्धन गर्न पदयात्रा सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ। जितगढ़ी किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजीर सिंह थापा नेतृत्वको फौजले झण्डै 3 महिना अंग्रेजसँग लड़ेको र 2 पटक अंग्रेजको सेनाले आक्रमण गर्दा उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजय उत्सवका रूपमा लिने गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिकामा गोली प्रहारको घटनामा संलग्न 3 जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा देवानगंज गाउँपालिका 7 21 वर्षीय शिवकुमार मेहता, देवानगंज 1 रविन कुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिमसिनाले जानकारी दिनुभयो। गोली प्रहारको क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए। उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ। घटनामा संलग्न अर्को समूहका 3 जना फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा हिजो जुड शीतल पर्व मनाइएको छ। घरका ठूला व्यक्तिले आफूभन्दा साना उमेरका सदस्यहरूलाई बासी पानी आजुरमा राखेर टाउकोमा राखी आशिष दिने प्रचलन जुडशीतलमा रहेको छ। जुडशीतलले प्रकृति र मानवका बीचमा रहेको गहिरो सम्बन्धलाई दर्शाउने काम गर्दछ। मानवलाई मात्र नभई प्रकृतिलाई पनि यसले शीतलता दिने विश्वास रहिआएको छ। मिथिलामा जुडशीतल भनिने पर्वलाई थारू समुदायले भने सिरुवा पर्व भनेर मनाउने गरेका छन्। धनकुटामा प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा कोप्से उत्सव मनाउने गरिन्छ। धनकुटा संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
अनेत्रका मेला महोत्सवमा जुवा जन्ने खेल खेलाइरहँदा कोप्से उत्सवमा भने केटाकेटीलाई गट्टी बागचल घुम्ने कुर्सी लगायत खेल खेलाइन्छ। पुराना तस्विर मार्फत करिब 50 वर्ष भन्दा पुरानो धनकुटाको दृश्य हेर्न पाइन्छ। उत्सवमा अघिल्लो पुस्ताले प्रयोग गर्ने 5 दर्जन बढी पुराना प्रविधि देख्न पाइन्छ। यस्तै स्थानीय कलाकार र स्थानीय भाकाहरूको साथमा नेवारी परिकार, आठपरिया परिकार, सेलरोटी, कोदो तथा फापरबाट बनेका परिकार र गुन्द्रुकको स्वाद लिन पाइन्छ। अनेत्र को मेला महोत्सव भन्दा धेरै फरक तथा पुरानो समयको जीवन्त अनुभव गर्न पाइएको अवलोकनकर्ता जेपी भुजेलले बताउनुभयो।
कतिले बिर्सिसकेका खेलहरू छ, बाक्सालको कुरा भयो, अरू विभिन्न खालका पुराना मौलिक खालका खेलहरू छन्, त्यसले पनि इतिहास कस्तो थियो, हाम्रो संस्कार संस्कृति कस्तो थियो अथवा जीवनशैली कस्तो थियो भन्ने खालको कुरालाई एकदमै यो उत्सवले चाहिँ राम्रोसँगले स्मरण गराएको छ, सन्देश दिएको छ।
कोप्चे पुनर्जागरण अभियानले गएका 3 वर्षदेखि नयाँ वर्षको अवसरमा चैत्र मशान्तदेखि वैशाख 2 गतेसम्म कोप्चे उत्सव गर्दै आएको छ। अनेत्रका मेला उत्सव महोत्सव नाफा र घाटासँग जोडिएको हुन्छ। तर कोप्चेवासीलाई यो उत्सव गरेर न आर्थिक फाइदा लिनु छ, न त आधुनिक शैलीको तडक भडक देखाउनु नै छ। अहिले मेला महोत्सवको नाममा बढ्दो विकृति रोक्न कोप्चेले नयाँ तरिकाले उत्सव लगाउन शुरू गरेको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्जवल कर्मचारीको भनाइ छ।
यदि के नयाँ आयामहरू हेर्नु जाने हो भने मान्छे अन्त पनि गइरहेको हुन्छ, तर यो जुन हामीसँग भइरहेको सम्पदा यो भनेको अन्त पाइँदैन र त्यही हेर्नु आवश्यक, त्यसैलाई प्रवर्धन गरौँ भनेर नै हामीले यो पुरानो शैलीमा नै गर्न चाहेको।
कुनै समय धनकुटाकै व्यापारिक केन्द्र रहेको कोप्चे अहिले ओझेलमा छ। कोप्चेको पुरानो साग फर्काउन भन्दै उत्सव हुँदै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमा छार्ने लक्ष्यका साथ सरकार लागिरहेको बताउनु भएको छ। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपालले उल्लेखनीय रूपमा सफलता प्राप्त गरेको बताउनुभयो। रूकुम पश्चिमको 21,855 घरमा केन्द्रीय विद्युत प्रसारण लाइन जोड़िएको छ। 6 वटा स्थानीय तहमध्ये अझै 18,000 घरमा केन्द्रीय विद्युत प्रसारण पुग्न बाँकी रहेको रूकुम पश्चिम विद्युत वितरण केन्द्रका प्रमुख वीरमान राजकोटीले जानकारी दिनुभयो। प्राधिकरणले केही महिना अघि जिल्लाका 73 क्षेत्रमा लगत संकलन गरेको थियो। चालू आर्थिक वर्षसम्म जिल्लाभरबाट 2,500 घर थपिने प्राधिकरणले अनुमान व्यक्त गरेको छ। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा ट्रम्प प्रशासनले विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयका लागि संघीय सरकारले दिने 2 अर्ब डलर भन्दा बढ़ी रकम रोक्का गरेको छ। व्हाइट हाउसले अघि सारेका मागहरू पूरा गर्न अस्वीकार गरेको सन्दर्भमा केही घण्टाभित्रै ट्रम्प प्रशासनले पछिल्लो निर्णय गरेको हो। गत साता व्हाइट हाउसले यहुदी विरोधी भावना नियन्त्रण गर्न भन्दै विश्वविद्यालयको संचालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न निर्देश गरेको थियो। तर विश्वविद्यालयले ती मागहरू अस्वीकार गर्दै व्हाइट हाउसले आफूहरूमाथि अंकुश लगाउन खोजेको आरोप सार्वजनिक गरेको थियो। नीति परिवर्तन गर्न ट्रम्प प्रशासनले दिएको दवाब मान्न अस्वीकार गर्ने हार्वर्ड विश्वविद्यालय अमेरिकाको पहिलो विश्वविद्यालय हो। गत वर्ष गाजा युद्ध र इजरायललाई अमेरिकाले प्रदान गरेको समर्थनको विरोधमा भएका प्रदर्शनहरूका क्रममा अग्रणी विश्वविद्यालयहरू यहुदी विद्यार्थीलाई सुरक्षा प्रदान गर्न विफल भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउँदै आउनु भएको छ। चीन र संयुक्त राज्य अमेरिका बीचको व्यापार युद्ध गहिरिँदै जाँदा बेजिङले आफ्ना एयरलाइन्सहरूलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी रोक्न आदेश गरेको छ। चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको खरिद कार्य रोक्न निर्देश गरेको ब्लूमबर्ग न्यूजले एउटा रिपोर्टमा उल्लेख गरेको छ। बेजिङले आफ्ना वाहकहरूलाई अमेरिकी कम्पनीबाट विमान सम्बन्धी उपकरण र पार्ट पूर्जाहरू पनि खरिद गर्न नगर्न भनेको रिपोर्टले जनाएको छ। जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसँगै विश्वका 2 ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फँसेका छन्। अमेरिकाले चीनबाट आयातमा 145% करको घोषणा गरेको छ। बेजिङले वाशिङटनको गैर कानूनी धम्की भनेर प्रतिक्रिया दिएको छ भने थप अमेरिकी आयातमा 125% प्रतिशोधात्मक भन्सार शुल्कको आदेश जारी गरेको छ। अमेरिकी अधिकारीहरूले शुक्रबार स्मार्टफोन, सेमी कन्डक्टर र कम्प्युटर जस्ता उच्च टेक सामानहरूका लागि चीन र अन्य मुलुक विरूद्धको नयाँ भन्सार शुल्कलाई केही समय छूटको घोषणा गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गवर्नर नियुक्तिका लागि संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड 2073 दफा 3 गमा भएको व्यवस्था हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले मंगलबार त्यस्तो आदेश जारी गरेको हो। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार त्यस्तो आदेश जारी गरेको हो। एकल इजलासले आगामी सोमबारका लागि अर्को पेशी तोक्दै दुवै पक्षलाई छलफलमा डाकेको छ। सरकारले गत फागुन 27 गते गवर्नरको नियुक्तिमा समेत लागू हुने गरी मापदण्ड संशोधन गरेपछि सर्वोच्चमा रिट परेको थियो। महाप्रसाद अधिकारीको कार्यकाल सकिएको कारण चैत 25 गतेदेखि राष्ट्र बैंकको गवर्नर पद रिक्त रहेको छ। यस वर्षको पहिलो कारोबार दिन मंगलबार नेपाली शेयर बजारको परिसूचक 27.14 अंकले बढ़ेको छ। यस दिन परिसूचक बढ़ेर 2689.22 को बिन्दुमा कायम भएको छ। विभिन्न 320 कम्पनीहरूका 2,18,41,000 किता शेयरहरू 8,54,43,58,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा तीनवटा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पछिल्लो समय पर्यटकको गन्तव्य बनेको तनहुँको बन्दीपुरमा गत वर्ष 2,00,000 पर्यटकले भ्रमण गरेका छन्। गत वर्ष 2,10,000 पर्यटकले बन्दीपुर भ्रमण गरेको बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ। उक्त अवधिमा 60,000 विदेशी पर्यटक र 1,50,000 स्वदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। गत जनवरी 1 तारीकदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क संकलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायको स्तर मापन लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। बन्दीपुरमा जापान, चीन, इटली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत लगायतका मुलुकका पर्यटकहरू भ्रमणका लागि पुगेका छन्। गत वर्ष 4,136 जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रका 230 जना र अन्य मुलुकका 3,906 जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय इक्याप लोमान थाङले जनाएको छ। एक वर्षमा 72 राष्ट्रका पर्यटकहरूले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्।
शीर्ष टोली प्लानिङ बोयज युनाइटेडले शहीद स्मारक बी डिभिजन लीगमा अन्नपूर्ण क्लब आरसीटीमाथि संघर्षपूर्ण जीत दर्ता गरेको छ। एन्फा मैदान 7-2 मंगलबार भएको खेलमा प्लानिङ बोयजले आरसीटीलाई 1-0 गोलले हराएको हो। प्लानिङ बोयजको जीतमा फागुराम थारूले खेलको 8 मिनटमा गरेको गोल नै जीतका लागि निर्णायक बन्यो। लगातार 6 जीतसँगै शीर्ष स्थानमा रहेको प्लानिङ बोयजले 6 खेलबाट 18 अंक जोडेको छ। समान खेलबाट आरसीटीले भने 4 अंक बनाएको छ। लीगमा बी डिभिजनका 14 टोली बीचमा खेल भइरहेको छ। लीग विजेताले 15,00,000 रूपियाँ, उपविजेताले 10,00,000 र तेस्रो हुनेले 5,00,000 रूपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यस्तै फेयर प्ले टोली र सर्वोत्कृष्ट खेलाड़ीलाई 1,00,000 तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई जनै 50,000 रूपियाँ पुरस्कार प्रदान गरिनेछ। कास्कीको पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरूष टी20 क्रिकेट प्रतियोगिता अन्तर्गत अत्तरिया क्रिकेट एकाडेमी र मालपोखरी क्रिकेट क्लबले जीत दर्ता गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको 11 दिन मंगलबार समूह डी तर्फ भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकाडेमीले होरिजोन क्रिकेट क्लबलाई 4 विकेटले पराजित गरेको हो। यस्तै मंगलबार नै भएको अर्को खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई 4 विकेटले पराजित गरेको हाम्रा पोखरा संवाददाता दिननाथ बरालले जनाएका छन्। दुई खेलमा 2 जीत हासिल गरेको अत्तरिया 4 अंकका साथ शीर्ष स्थानमा छ। यस्तै 2 खेलमा 1 जीत 1 हार सहित 2 अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा छ भने सुन्दर हरैचा 2 खेलमा 2 हार सहित तालिकाको पुछारमा छ।
राजेन्द्र विक्रम साई, अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहे केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:29 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि विद्यमान विभिन्न समस्याको गाँठो फुक्यो। वैशाख 12 गते संघीय संसदको अधिवेशन आह्वान गर्ने मन्त्री परिषदको निर्णय, शिक्षकका माग सम्बोधन गरिने। वैशाख 17 गतेका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आह्वान। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो। काठमाडौँ उपत्यका तथा वरपर भूकम्पको धक्का महसुस। रूकुम पश्चिमको 21,800 बढ़ी घरमा केन्द्रीय प्रसारणको विद्युत लाइन जडान। र अमेरिकामा ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयका लागि संघीय सरकारले दिने $2 अर्ब भन्दा बढ़ी रकम रोक्का। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।